नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल फागुन 14 गते बिहिबार, फागुन शुक्ल पक्ष नवमी तिथि, तदनुसार 26 फेब्रुअरी सन् 2026, नेपाल सम्बत 1146, आज चिल्ला थ्व 9। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर नयाँ पत्रिका दैनिकबाट लिँदैछौ। चुनावमा एक महिनामै विदेशबाट फर्किए 1,56,000 नेपाली, शीर्षकको खबर नयाँ पत्रिका दैनिकमा अग्रपृष्ठमा प्रमुख खबरका रूपमा प्रकाशित छ। मतदानको मिति नजिकिँदैछ, देशभित्र चुनावी राप्ता बढ़दो छ। रोजगारी अध्ययन लगायत प्रयोजनका लागि देश बाहिर पुगेका नेपालीलाई पनि यो रापतापले नछुने कुरै भएन। उनीहरू विदेशबाट सामाजिक सञ्जालमा अभिव्यक्त मात्रै भएका छैनन्, कतिपय त भोट हाल्नकै लागि स्वदेश फर्किँदैछन्। त्रिभुवन विमानस्थल अध्यागमन विभागका अनुसार पछिल्लो एक महिना 12 माघदेखि 12 फागुनसम्ममा 1,56,241 नेपाली विदेशबाट फर्किएका छन्। संख्यात्मक दर हेर्दा पछिल्ला दिन बढ़दो देखिएको विभागका प्रवक्ता टीकाराम ढकालले बताउनुभयो। विदेशमा रहेका नेपालीहरू हवाई मार्गबाट भित्रिने संख्या केही मात्रामा बढ़ेको तथ्याङ्कले देखाउँछ, उहाँले भन्नुभयो। फागुन लागे यता मात्रै मंगलबारसम्म 62,913 नेपाली विदेशबाट फर्किएका छन्। यो संख्या माघ महिनाको सोही अवधिको तुलनामा 6.06% बढ़ी हो। हाल दैनिक 5,000 भन्दा बढ़ी प्रवासी नेपाल भित्रिरहेको विमानस्थल अध्यागमनको तथ्याङ्क छ। चुनावमा नयाँ दल र युवा उम्मेद्वारप्रति आकर्षण बढ़ेकाले भोट हाल्नकै लागि प्रवासबाट फर्किनेको संख्या पनि बढ़िरहेको बताइन्छ। पर्यटन व्यवसायीहरूका अनुसार अहिले हवाई मार्गबाट नेपाल आउने टिकट समेत पाउन मुस्किल छ। चुनावी समय र पर्यटकीय सिजन एकैपटक परेकाले पनि यो अवस्था आएको उनीहरू बताउँछन्। अहिले टिकट बुकिङ उच्च हुने समय नै हो, त्यसमाथि प्रवासी नेपालीको स्वदेश फर्किने संख्या बढ़ेकाले सजिलै टिकट नपाइएको नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स नाटाका पूर्व अध्यक्ष अजुत गुरागाईले बताउनुभयो। चुनावमा एक महिनामै विदेशबाट फर्किए 1,56,000 नेपाली शीर्षकको यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रमुख खबरका रूपमा प्रकाशित छ। निर्वाचन प्रचार प्रसार 18 गते मध्यरातीदेखि निषेध शीर्षकको खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। फागुन 21 गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचार प्रसार कार्य फागुन 18 गते राति 12 बजेदेखि निषेध गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ। यस अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचार संहिताको पूर्ण पालना गराउन गृह मन्त्रालय मार्फत सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिने निर्णय पनि आयोगले गरेको छ। जिल्ला आचार संहिता अनुगमन समितिले तोकिएका व्यक्ति तथा संयन्त्रको परिचालन गरी निर्वाचन कसुर तथा सजाय ऐन 2073 दफा 24 तथा निर्वाचन आचार संहिता 2082 दफा 17 र 18 बमोजिम निषेध गरिएका कार्य हुन नदिने आयोगको निर्णयमा भनिएको छ। साथै कही कतै यस्तो गतिविधि गरेको पाइएमा प्रचलित कानून बमोजिम तत्काल कार्यवाही गरी आयोगमा जानकारी गराउनुपर्ने निर्णय गरिएको पनि आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताउनुभयो। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। बदलियो प्रचार शैली, खुम्चियो चुनावी सामग्रीको व्यापार शीर्षकको खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। चुनावी प्रचार प्रसारमा प्रविधिको बढ़दो प्रयोगसँगै भौतिक रूपमा प्रयोग हुने प्रचार प्रसार सामग्रीको माग घटेको छ। पार्टी र उम्मेद्वारले डिजिटल प्लेटफर्मलाई चुनावी प्रचार प्रसारको प्रमुख माध्यम बनाउँदा छापेर प्रयोग हुने चिन्ह अंकित झण्डा, पर्चा, पम्पलेट, टी शर्ट, टोपी, ब्यास लगायतका सामग्रीको व्यापार खस्किएको हो। विगतका निर्वाचनहरूमा उम्मेद्वार भोट माग्न जनताको घर दैलोमा पुग्दा ठूलो परिमाणमा पार्टी र चुनाव चिन्ह अंकित झण्डा, पर्चा र पम्पलेट जस्ता प्रचार सामग्री धेरै बोक्थे। मतदातालाई समेत पार्टीको चुनाव चिन्ह भएको टोपी र टी शर्ट बाँड्थे। बाटोघाटो र चोकचोकमा प्रचार प्रसार सामग्री छरिएका हुन्थे। कसैले भित्ता भित्तामा झण्डा गाडेर छाड्थे, तर अहिले प्रचार प्रसारको त्यो शैली निकै साँघुरिएको छ। दल र उम्मेद्वारले सकेसम्म धेरै डिजिटल माध्यमलाई प्रमुख प्रचार प्रसारको माध्यम बनाएका छन्। उम्मेद्वारहरू सीमित मात्रामा मात्र झण्डा, टीशर्ट, टोपी र ब्याज लगायतका प्रचार सामग्री बोकेर मतदाता कहाँ पुग्ने गरेका छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौं। आजको राजधानी दैनिकमा सबै जिल्लामा मतपत्र, कर्मचारी र सुरक्षाकर्मीका लागि भोट हाल्न के छ व्यवस्था, निर्वाचनमा सेनाको तीन चरणको सुरक्षा शीर्षकको खबर प्रकाशित छ। नेपाली सेनाले आगामी 21 फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लक्ष्य तीन चरणको सुरक्षा रणनीति तयार पारेको छ। सेनाले निर्वाचन पूर्व, निर्वाचनको दिन र निर्वाचनपछि मतगणना भई परिणाम घोषणासम्मको गरी तीन चरणको सुरक्षा रणनीति तय गरेको हो। राष्ट्रिय सुरक्षा परिषदको सिफारिशमा मन्त्री परिषदको निर्णय तथा राष्ट्रपतिबाट स्वीकृति प्राप्त भएपछि निर्वाचन सुरक्षाका लागि सेना परिचालन भइसकेको छ। सैनिक प्रवक्ता सहायकरथी राजाराम बस्नेतका अनुसार निर्वाचन केन्द्रित तालिम तथा संयुक्त अभ्यास सञ्चालन गरी आवश्यक तयारी पूरा भइसकेको छ। सेनाको सुरक्षा घेरामै मतपत्र छपाई सकिएर हाल 75 जिल्लामा ढुवानी समेत भइसकेको छ। यो खबर राजधानी दैनिकमा प्रकाशित छ। आजको अन्नपूर्ण पोस्टमा राष्ट्रिय राजनीतिको केन्द्रबाट छोड्दै गएको विराटनगर शीर्षकको खबर प्रकाशित छ। प्रजातान्त्रिक आन्दोलनको जग बसाल्ने विराटनगर पछिल्लो समय ओझेलमा छ। राष्ट्रिय राजनीतिको इतिहास पल्टाउँदा विराटनगर छोड्दैन, तर वर्तमान राजनीतिलाई विश्लेषण गर्दै जाने हो भन्ने चाहिँ विराटनगर गइरहेको छ। नेपालको प्रजातान्त्रिक आन्दोलन बिगुल फुक्ने काम विराटनगरबाट नै भएको थियो। 104 वर्ष लामो जहानिया राणा शासन उखेल्न विराटनगरले गरेको योगदान इतिहासमा अंकित छ। 1990 दशकदेखि गिरिजा प्रसाद कोइरालाको समयसम्म विराटनगर सधैं राष्ट्रिय राजनीतिक केन्द्रमा नै रहँदै आएको थियो। सिन्धुली दुम्जाबाट आएका कृष्ण प्रसाद कोइरालाले शुरूआत गरेको प्रजातान्त्रिक आन्दोलनको जग बसाल्ने काम गर्नुभएको थियो। विराटनगरबाट नै 6 मुलुकको कार्यकारी प्रमुख नै भइसक्नु भएको छ। त्यसमा पनि कोइराला परिवारबाटै 3 प्रधानमन्त्री हुनुभएको छ। मातृका प्रसाद कोइराला, बीपी कोइराला, गिरिजा प्रसाद कोइराला त एकै परिवारका दाजुभाइ हुन् जो नेपालको प्रधानमन्त्री भइसक्नु भएको छ। विराटनगरबाटै मनमोहन अधिकारी, नागेन्द्र प्रसाद रिजाल पनि प्रधानमन्त्री बन्नुभएको छ। अधिकारी नेपालको पहिलो प्रधानमन्त्री हुनुहुन्छ जसले चलाएको 9 शासन नेपालको इतिहासमा लोकप्रिय छ। रिजाल जसले सिंहदरबार जल्दा राजीनामा दिएर नैतिकताको पाठ सिकाउनु भएको थियो, उहाँ पनि विराटनगरकै हुनुहुन्छ। हाल नागरिक सरकारकी प्रधानमन्त्री सुशीला कार्की पनि विराटनगरकै हुनुहुन्छ। विराटनगर धेरै राजनैतिक योद्धालाई जन्माइसकेको ठाउँ हो, तर गिरिजा प्रसाद कोइरालाको निधनसँगै विराटनगर अहिले छायामा परेको छ। यो खबर अन्नपूर्ण पोस्टमा प्रकाशित छ। आजको नागरिक दैनिकमा निर्वाचन बिथोलिने सम्भावना छैन शीर्षकको खबर प्रकाशित छ। वरिष्ठ राजनैतिक विश्लेषक एवं प्राध्यापक लोकराज बरालले यही फागुन 21 गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन बिथोलिने कुनै सम्भावना नरहेको बताउनु भएको छ। नागरिक दैनिकसँगको कुराकानीमा बरालले देश चुनावमय भइसकेको र अब यो नरोकिने र नबिथोलिने दावी गर्नुभएको समाचारमा उल्लेख छ। निर्वाचन आउन 1 मात्र बाँकी रहेको अवस्थामा बरालले निर्वाचनप्रति मतदाताहरूको मिश्रित प्रतिक्रिया देखिएको बताउनुभयो। उहाँका अनुसार अहिले मतदातामा 3 मनोविज्ञान देखिएको छ। कतिपय मतदातामा उत्साह र लहर देखिएको छ, कतिपय मतदाता निष्क्रिय र निराश छन् भने कतिपयले कसलाई भोट दिने भनेर प्रश्न उठाइरहेका छन्। उहाँले भन्नुभयो यो मिश्रित अवस्था हो, तर बहुदलीय प्रतिस्पर्धामा यस्तो हुनु स्वाभाविक पनि हो। यो खबर नागरिक दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकमा चुनावमा मन, भारतमा ज्यान शीर्षकको खबर प्रकाशित छ। कति छन् भाई बहिनी हाम्रा नेपालमा पढेका, कोदिने हो यिनलाई भोट, सब भारत झरेका। रोजगारीको सिलसिलामा भारतको बिहार पुग्नुभएकी ढकारी छ ढुङ्गा चाल्नाकी 35 वर्षीय खिमा विकले प्रतिनिधि सभा सदस्य निर्वाचनको पूर्व सन्ध्यामा देउडा गीत मार्फत आफ्नो असन्तुष्टि पोख्नुभयो। सामाजिक सञ्जालमा उहाँले उल्लेख गरेको देउडा गीतमा जन्मथलु छोडेर परदेशीको पीड़ा, चुनावका आश्वासनले उब्जाएको निराशा र युवा पुस्ताको भविष्यप्रतिको चिन्ता पोखिएको छ। सामाजिक सञ्जालमा उहाँले गीतको टुक्का पोस्ट गरेपछि धेरैको ध्यान पुगेको हो। चुनावका बेला मात्र नेताहरू गाउँ पुग्छन्, आश्वासन बाँड्छन्। खिमाले भन्नुभयो, चुनावपछि फर्किएर कोही आउँदैनन्। लामो समयपछि चुनावमा मात्र फर्किने नेताले मतदाता लोभ्याउन आश्वासन बाँड्छन्। यस्ता आश्वासन कहिल्यै सत्य नहुँदा राजनीतिप्रति जनविश्वास खस्किएको उहाँले बताउनुभयो। गाउँघरमा रोड पुर्याउँछौ, उज्यालो ल्याउँछौ भन्छन्। उहाँले भन्नुभयो, चुनावपछि लात्तीले हाने जस्तो व्यवहार गर्छन्। आफ्नो गुनासो सुनाएपछि उहाँले देउडा गीतको अर्को टुक्का सुनाउनुभयो। गाउँघरमा रोड पुर्याउला उज्यालो भनन्ना, चुनाव जितिसकेपछि लात्तीले हानन्ना। खिमा एमाले कार्यकर्ताका रूपमा सक्रिय हुनुहुन्थ्यो, पार्टीका कार्यक्रममा सहभागी भएर गीत गाउनुहुन्थ्यो। गीत मार्फत पार्टीको नीति र योजना जनतामाझ पुर्याएकी उहाँले जीवनको कठिन परिस्थिति, पार्टी र नेताबाट अपेक्षित सहयोग नपाएको गुनासो गर्नुभयो। यो प्रसंग आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। गोर्खापत्र दैनिकमा बासुलिङ चिनी मिल सञ्चालन, चुनावका बेलाका झुटा आश्वासनबाट कामदार निराश शीर्षकको खबर प्रकाशित छ। कैलालीको लम्कीचुहा नगरपालिका 10 चुहाका श्यामलाल चौधरीलाई घर नजिकै रहेको बन्द भएको चिनी मिल सञ्चालनमा आइदिए हुन्थ्यो भन्ने लागेको छ। 6 वर्ष बासुलिङ चिनी मिलमा काम गरेका उहाँले आफू मात्र नभएर बुवा र दाजुले समेत रोजगारी पाउनु भएको बताउनुभयो। चिनी उद्योग चल्दा चौधरीले विद्युत सम्बन्धी काम गर्नुपर्थ्यो। घर नजिकै रोजगारी पाएपछि उहाँको परिवारमा आर्थिक आमदानीसँगै 3 जनाले रोजगारी पाउँदा बेग्लै खुशी थियो। उहाँका बुवा अहिले बितिसक्नु भएको छ भने दाजु र आफू काम खोज्न कहिले भारत जानु परेको तर कहिले गाउँमै भौतारिनु परेको बताउनुभयो। श्यामलाल भन्नुहुन्छ, मिल चल्छ भन्ने आशय आशमा धेरै वर्ष बितिसके। नेताहरू मन्त्रीहरू पनि सञ्चालनमा ल्याउन सहयोग गर्छौं भन्दै वर्ष वर्षमा आउनुहुन्छ तर अहिलेसम्म चलेको छैन। उहाँलाई भोट माग्न आउने नेतादेखि पनि रिस उठ्न थालेको छ। जहिले चुनावमा भोट माग्न आउँदा चिनी मिल सञ्चालनमा ल्याउँछौ भनी सपना बाँड्नेहरूले चुनाव जितेपछि केही नगरेको उहाँको गुनासो छ। मिलको जग्गामा खेती गर्दै मिलको संरक्षण गर्न मालिकले भनेपछि श्यामलालले मिल बन्द भएदेखि 15 कट्ठा जमीनमा खेती गर्दै आउनु भएको छ। सोही बाहनामा मिलको रेखदेख समेत हुने गरेको छ। मिल अगाडिको जग्गामा तोरी निकाल्दै गर्दा भेट्नुभएका उहाँले भन्नुभयो, कहिलेकाहीँ मालिक आउनुहुन्छ, राम्रोसँग रेखदेख गर, मिल चल्यो भने फेरि काम पाउँछौ त भन्नुहुन्छ, चले त राम्रै हुन्थ्यो। यो प्रसंग आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। गोर्खापत्रबाटै पर्यटनबाट अर्थतन्त्र उकास्ने बाचा शीर्षकको खबर लिँदैछौ। निर्वाचनमा उत्साहजनक रूपमा सहभागी भइरहेका राजनैतिक दलहरूले पर्यटन क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्र, रोजगारी र उद्यमशीलताको मुख्य आधार बनाउने साझा प्रतिबद्धता अघि सार्नु भएको छ। दलहरूले प्रतिबद्धता अघि सारेका छन्। आगामी बिहिबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनैतिक दलहरूले जनता समक्ष लगेका प्रमुख बाचामध्ये पर्यटन र नागरिक उड्डयन क्षेत्रमा आर्थिक रूपान्तरण गर्ने साझा एजेण्डा अघि सारिएको छ। यो प्रसंगलाई आजको गोर्खापत्र दैनिकले स्थान दिएको छ। कारोबार दैनिकमा उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि 107 ट्राफिक जोन प्रस्ताव, 21 स्थानमा काम अघि बढ़ाउन सकिने, 23 चोकमा तत्काल सुधार गर्न जाइकाको सुझाव शीर्षकको खबर प्रकाशित छ। काठमाडौँ उपत्यकाको बढ़दो सवारी चाप, दैनिक ट्राफिक जाम र सड़क दुर्घटना न्यूनीकरण गर्न जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी जाइकाले 107 मुख्य चोक पहिचान गरी चरणबद्ध सुधार योजना अघि सारेको छ। जाइकाले सन् 2021 नोभेम्बरमा तयार पारेको काठमाडौँ उपत्यका शहरी यातायात व्यवस्थापन अध्ययन प्रतिवेदनका आधारमा त्यही स्थानमा भौतिक पूर्वाधार सुधार, आधुनिक ट्राफिक सिग्नल प्रणाली जडान, पैदल यात्री सुरक्षा व्यवस्थापन तथा लेन व्यवस्थापन लागू गर्न सुझाव दिएको हो। जाइकाको अध्ययन अनुसार पहिचान गरिएका 107 चोक मध्ये 21 स्थानमा सुधारका काम अघि बढ़ाउन सकिने अवस्था रहेको औंल्याइएको छ। केही स्थानमा सड़क विभाग, स्थानीय तह र सम्बन्धित निकाय मार्फत काम प्रारम्भ भइसकेको छ भने केही स्थानमा विस्तृत डिजाइन तथा योजना तयारी अवस्थामा पुगेका छन्। यो खबर आजको कारोबार दैनिकमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकबाट सुदूर बनिरहेको ड्रीम फाफला शीर्षकको खबर लिँदैछौ। कमजोर पूर्वाधार भएर पनि सुदूरपश्चिम क्रिकेटमा लहर चलेको त्यस्तो प्रदेश हो जहाँका चार खेलाड़ी दिपेन्द्र सिंह ऐरी, शेरमल्ल, लोकेश बम र सन्दीप जोराले 2020 विश्वकप खेल्नुभयो। यतिबेला नेपाली क्रिकेट जगतको मैदानमा गुन्जिरहेका प्रेम चौधरी, धीरेन्द्र चन्द, विनोद भण्डारी, नरेश बुढायर, प्रदीप ऐरी, ललित सिंह भण्डारी, कमल गिरी, भीम सार्की, आकाश चन्द, हेमन्त धामी, चन्द्र साउद र विक्रम सोप पनि सुदूरपश्चिमकै माटोमा हुर्किएका क्रिकेटर हुन्। तर सुदूरपश्चिममा क्रिकेटको लहर आएको लामो समय भएको छैन। करिब एक दशक अघि धनगढ़ी नेपालकै पहिलो फ्रेन्चाइज क्रिकेट लीग आयोजना गर्ने शहर भने बनेको हो। त्यही बेलादेखि धनगढ़ीलाई क्रिकेटको शहरको उपमा दिन थालिएको हो। त्यसैको जगमा ड्रीम फाप्लाको सपना पूरा गर्ने पर्खाईमा छ सुदूरपश्चिम। फाप्लामा क्रिकेटको त्यही अन्तर्राष्ट्रिय सपना साकार पार्ने हुटहुटी चलिरहेको छ यति बेला। फाफ्लामा विश्वस्तरीय भव्य क्रिकेट स्टेडियमभित्र 50,000 दर्शक क्षमतामा आकर्षक प्यारापीठहरू, फुटबल मैदान, जिमखाना, पौडी पोखरी, इन्डोर हल, होटेल लगायत अन्तर्राष्ट्रिय स्तरका भौतिक पूर्वाधार, पार्किङ, तालिम भवन, अत्याधुनिक मीडिया सेन्टर लगायत बनाउने ड्रीम फाफ्ला हो। त्यही ड्रीम पूरा गर्न सरकारद्वारा गठित फाफ्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम विकास समितिले 2081 असोजमा विस्तृत परियोजना प्रतिवेदन डीपीआर र 2082 असारमा वातावरणीय अध्ययन प्रतिवेदन तयार गरी सम्बन्धित मन्त्रालयद्वारा स्वीकृत गरिसकेको छ। डीपीआर अनुसार फाफ्लामा क्रिकेट स्टेडियम मात्र नभई बहुउद्देश्यीय खेलग्राम निर्माण हुनेछ। विकास समितिका अध्यक्ष सुभाष शाहीका अनुसार करिब 26 अर्ब लागत लाग्ने परियोजना तयार भएको छ। यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक शंकर भण्डारीलाई धन्यवाद। दीपक जोशी विदा हुन्छु। नमस्कार।